بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد والے محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور انداز جہاں میں ہماری گفتگو کا موضوع ہے پاکستان میں انتخابی سرگرمیاں۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ پاکستان میں انتخابی سرگرمیوں میں تیزی آ چکی ہے۔ کاغذات نامزدگی مسترد یا منظور ہونے کے خلاف اپیلوں کی سماعت آخری مراحل طے کر رہی ہے۔ بہت سے امیدوار نااہل قرار دیے جا چکے ہیں، جن میں پیپلز پارٹی کی حکومت کے آخری وزیر اعظم راجہ پرویز اشرف اور سابق صدر پرویز مشرف بھی شامل ہیں۔ اسی کے ساتھ سیاستدانوں اور ان کے کاروانوں پر دہشت گردانہ حملوں کا سلسلہ بھی شروع ہو چکا ہے۔ اب تک متحدہ قومی موومنٹ اور اے این پی کے ایک ایک امیدوار دہشت گردانہ حملے میں مارے جا چکے ہیں۔ آج مسلم لیگ نون کے ایک رہنما سردار ثناء اللہ کے کارواں پر بھی حملہ ہوا، جس میں ان کے بیٹے، بھائی اور بھتیجے سمیت چار افراد ہلاک ہو گئے۔ بعض حلقے اب بھی یہ خدشہ ظاہر کر رہے ہیں کہ ممکن ہے کہ 11 مئی کے انتخابات بر وقت نہ ہو سکیں۔ چنانچہ ایک کالم نویس نے لکھا ہے کہ دہشت گرد پوری کوشش کریں گے کہ امیدواروں اور سیاستدانوں پر حملے تیز کر کے امن و امان کی صورتحال اس حد تک خراب کر دیں کہ انتخابات وقت پر نہ کرائے جا سکیں۔ اس کالم نویس کے مطابق دہشت گردی کے علاوہ بعض دیگر عوامل بھی ہیں جو انتخابات میں رخنا اندازی کر سکتے ہیں۔ اس سلسلے میں کراچی اور بلوچستان کے حالات کی طرف اشارہ کیا گیا ہے۔ اس موضوع پر گفتگو کے لیے آج ہم نے اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی ہے پاکستان کے معروف اور سینئر تجزیہ نگار اور تحریک انصاف کے رہنما غلام اکبر صاحب کو۔ ہمارے لندن اسٹوڈیو سے آج کے پروگرام میں حصہ لیں گے بر صغیر کے معروف اسکالر مقصود صدیقی صاحب، اور ٹیلی فون لائن کے ذریعے اس مباحثے میں شریک کیا جائے گا بیلجیم میں مقیم پاکستان کے ایک سینئر سیاستداں اور تجزیہ نگار محمد فیصل خان صاحب کو۔ لیکن پہلے اس تعلق سے ہماری رپورٹ ملاحظہ فرمائیں۔
پاکستان میں انتخابی سرگرمیاں بدستور جاری اور امیدوار ووٹروں کو اپنی جانب متوجہ کرنے کی کوشش کر رہے ہیں، جبکہ صدر پاکستان آصف علی زرداری نے قبائلی علاقہ جات کے عوام پر زور دیا ہے کہ وہ آئندہ عام انتخابات میں بڑھ چڑھ کر حصہ لیں اور اپنے نمائندوں کو منتخب کرنے کے لیے سوچ سمجھ کر ووٹ کا حق استعمال کریں تاکہ وہ اپنی زندگیوں میں مثبت تبدیلی لا سکیں۔ صدر پاکستان نے کہا کہ سیکورٹی خدشات اور امن و امان کی نازک صورتحال رائے دہندگی کی راہ میں رکاوٹ نہیں ہونی چاہیے۔ صدر پاکستان کا کہنا تھا کہ قبائلی علاقے کے عوام کو پہلی مرتبہ سیاسی سرگرمیوں میں آزادانہ شرکت کی اجازت دی گئی ہے، انہیں نیا عدالتی نظام دیا گیا ہے۔ دریں اثنا پاکستان کے الیکشن ٹریبونل نے سابق صدر اور آل پاکستان مسلم لیگ کے چیف جنرل ریٹائر پرویز مشرف کو حلقے NA 48 سے انتخابات کے لیے نااہل قرار دے دیا۔ ٹریبونل کو سابق صدر پرویز مشرف کے خلاف 3 نکات پر مشتمل چارج شیٹ پیش کی گئی تھی، جس میں پہلا بطور آرمی چیف اختیارات کا غلط استعمال، دوسرا بطور صدر اپنے حلف کی خلاف ورزی، اور تیسرے نقطے میں ججز کو نظر بند کرنے کے الزامات لگائے گئے تھے۔ الیکشن ٹریبونل نے اپنا فیصلہ سناتے ہوئے کہا کہ پرویز مشرف نے آئین توڑا اور 3 نومبر 2007 کو ججز کو نظر بند کیا۔ فیصلے کے مطابق پرویز مشرف آرٹیکل 62-63 پر پورا نہیں اترتے، اور نہ ہی وہ صادق اور امین ہیں۔ اسی طرح پیپلز پارٹی کے رہنما اور سندھ کے سابق وزیر مراد علی شاہ الیکشن کی دوڑ سے باہر ہو گئے ہیں۔ الیکشن ٹریبونل نے مراد علی شاہ کی نااہلی کا فیصلہ برقرار رکھتے ہوئے الیکشن لڑنے سے منع کر دیا ہے۔ سابق وزیراعظم راجہ پرویز اشرف کی اپیل پر سماعت کے بعد عدالت نے کرائے کے بجلی گھروں کے اسکینڈل میں ملوث ہونے پر انہیں انتخابات میں حصہ لینے کے لیے نااہل قرار دیا، جسے پی 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 کے لیے ایک دھچکا قرار دیا جا رہا ہے۔ پیپلز پارٹی سے تعلق رکھنے والے امیدواروں کا کہ جن کے کاغذات نامزدگی مسترد کیے جا چکے ہیں، کہنا ہے کہ وہ اعلی عدالتوں میں اس فیصلے کے خلاف اپیل کریں گے۔ دوسری طرف پاکستان مسلم لیگ نون کے زیادہ تر امیدواروں کو انتخابات میں حصہ لینے کے لیے اجازت مل چکی ہے۔ نواز شریف اور شہباز شریف کے خلاف بھی لگائے گئے الزامات مسترد کرتے ہوئے الیکشن ٹریبیونل نے انہیں انتخابات میں حصہ لینے کی اجازت دے دی تھی۔ دریاسنا پاکستان تحریک انصاف کے چیئرمین عمران خان نے کہا ہے کہ پاکستان مسلم لیگ نواز اور پاکستان پیپلز پارٹی نے اقتدار کے لیے سمجھوتا کیا ہوا تھا۔ یہ ایسے حالات میں ہے کہ جب تحریک انصاف نے سابق وزیر اعلی شہباز شریف کے خلاف این اے 129 سے امیدوار منشا سندھو سے ٹکٹ واپس لے کر اس حلقے کو کھلا چھوڑ رکھا ہے، اور تحریک انصاف کی طرف سے مسلم لیگ نون کی شدید مخالفت کے پیش نظر تجزیہ نگار اس فیصلے کو حیرت انگیز قرار دے رہے ہیں۔ سیاسی جماعتوں کی سرگرمیوں کے ساتھ ہی پاکستان کا الیکشن کمیشن بھی تیاریوں میں مصروف ہے، اور خبروں کے مطابق الیکشن کمیشن کے دفاتر میں میڈیا کے داخلے پر پابندی عائد کر دی گئی ہے۔ الیکشن کمیشن کے اعلامیے میں دھمکی دی گئی ہے کہ میڈیا کو کوئی بھی خبر دینے والے افسر کے خلاف کارروائی کی جائے گی۔ اس سے قبل پاکستانی میڈیا میں خبر آئی تھی کہ الیکشن کمیشنر کے دفتر میں چوری ہوئی ہے، جس میں ان کا لیپ ٹاپ غائب ہو گیا اور لیپ ٹاپ میں اہم اور خفیہ معلومات تھیں۔
جی ناظرین، ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار اور تحریک انصاف کے رہنما غلام اکبر صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ غلام اکبر صاحب، السلام علیکم۔
وعلیکم السلام۔
جناب، انتخابات کے حوالے سے اس وقت پاکستان میں کیا ہو رہا ہے، اور انتخابات کے منصفانہ اور شفاف ہونے کے کتنے امکانات ہیں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، خواہش تو سب کی ہے کہ انتخابات جو ہے نا منصفانہ اور شفاف ہوں، یہ ایک ایسی خواہش ہے جو پاکستان کے بچے بچے کو ہے، لیکن اس کے بارے میں شکوک و شبہات کی فضا بھی بڑی موجود ہے بہت بڑے پیمانے پر۔ کہ پہلی بات تو یہ ہے کہ آپ نے انٹرو میں، شروع میں، ابتدائیہ میں یہ خود ہی اس بات کا امکان کا اظہار کیا کہ بھئی ابھی تک یہ بھی یقین نہیں ہے کہ سیکیورٹی کے خدشات یا دوسرے اسباب کی وجہ سے یہ انتخابات اس فیصل کن مراحل تک پہنچ بھی پائیں گے، یہ بھی ایک ڈاؤٹ عوام میں موجود ہے۔ اور اس کے بعد سیکنڈ ڈاؤٹ یہ ہے کہ منصفانہ اور شفاف ہوں گے یا نہیں ہوں گے، کیونکہ منصفانہ اور شفاف الیکٹورل پروسیس کے لیے ایک ایسا الیکشن کمیشن یقینی تھا، اور کہا بھی یہ گیا شروع میں، یہی تاثر قائم ہو کہ یہ الیکشن کمیشن جو ہے نا بڑا غیر جانبدار ہے، اور ہے بھی، لیکن غیر جانبداری جو ہے وہ کمپیٹنس کی یعنی اہلیت کی نمول بدل نہیں ہوا کرتی۔ سب سے جو ہے نا مثال طور پہ کچھ فیصلے الیکشن کمیشن ایسے کہ شروع میں ایک تاثر قائم ہوا کہ بھائی 62-63 یا اسکروٹنی کا عمل جو ہے اس میں پہلے فگر آئی 185 جو ہے لوگوں نے اپنی ڈگریوں کی تصدیق نہیں کرائی، اور ابھی تک اس خبر کے بارے میں صرف ہم یہ جانتے ہیں 11 آدمیوں کو ڈی نوٹیفائی کیا گیا ہے، لیکن باقی 164 جو ہے اس میں سے 50-60 کی تصدیق بھی ہوگی، لیکن 100 کم از کم ایسے ڈگری یافتہ ہیں جن کے بارے میں کوئی کہ انہوں نے تصدیق کرائی یا نہیں کی، وہ ایک خاموشی آ گئی۔ اس کے بعد خبریں میڈیا میں کہ 180 لوگوں کا این ٹی این نمبر ہی نہیں ہے، انہوں نے کبھی ٹیکسی نہیں جمع کرایا۔
جی،
اب یہ ایسے سوالات اٹھے تھے، اور اس کے بعد 62-63 کا شور اٹھا اور لوگوں کا خیال تھا کہ یہ چھلنی سے گزریں گے تو بہت سارے جو ہے نا برج ویسے ہی الٹ جائیں گے، لیکن ایسا ہوا نہیں، سوائے ایک بہت بڑا یوں کہہ دیے کہ آپ اپنے آپ کو شہید کہیں گے راجہ پرویز اشرف صاحب، کہ وہ آج فائنلی وہ ڈسکوالیفائی ہو گئے ہیں، اب بھی وہ سوچ رہے ہیں، انہوں نے کہا ہے کہ میں اپیل میں پھر جاؤں گا، لیکن اس کی گنجائش اب بہت کم ہے، اور یہ تاریخ پاکستان کی تاریخ میں پہلی دفعہ ایک یہ ایک یونیک ریکارڈ ہے کہ ایک حکمران جماعت جو ہے اس کے دو وزیر اعظم نے 5 سال پورے کیے اور دونوں ایک ہی بنیاد پر اس الیکٹورل پروسیس سے باہر ہو گئے ہیں. یہ ایک بڑا ان انویبل ناقابل رشک ریکارڈ ہے جو ہماری گزشتہ حکومت نے قائم کیا ہے. لیکن آگے چل کے کیا ہونا ہے, اس کے بارے میں شفاف ہوں گے یا نہیں ہوں گے, اس کا بڑا انحصار جو ہے نا وہ ایسے اداروں, اب عدلیہ کی پرفارمنس پہ بھی ہے اور فوج کی پرفارمنس پہ بھی ہے. شروع میں یہ جو جھگڑے پیدا ہوئے, مثال جنرل پرویز مشرف کی آج فائنلی انہیں چترال کی نشست سے بھی باہر کر دیا گیا.
جی
اب یہ جو پہلے کاغذات کی نامزدگی, پھر ان کو قبول کرنا, پھر مسترد کرنا, پھر اپیلوں میں جانا, پھر مسترد ہونا, اس نے ایک بے یقینی کسی فضا قائم کر دی ہے. ایک طرف یہ ہے کہ ایسے لوگوں کو جو بالکل جن کا سوالیہ نشان بن گیا تھا کہ ان کا وجود الیکٹورل پروسیس میں پورے قوم کی اجتماعی دانش کی توہین تھی, وہ بھی آ گئے. اب جیسے جمشید دستی ہیں, وہ انہوں نے فتح مندی جو ہے نا وہ پہلے ہی سے ہی وہ بڑے پورے یقین کے ساتھ, ان پر تو ان کو سزا بھی ہوئی. تو یہ باتیں پورے عمل کو اس کو سوالیہ نشان کھڑا کرتی ہیں. اور میں اس لیے کہوں گا کہ اس کے باوجود, اور پھر تیسرا بڑا سب جو اہم مسئلہ یہ ہے کہ پاکستان کی تاریخ کا یہ پہلا الیکشن ہے.
جی
بلکہ میں کہتا ہوں کہ دنیا کی تاریخ کا یہ پہلا الیکشن ہے, اس دور کی, جدید دور کی میں بات کر رہا ہوں, جس میں تین بڑی پارٹیاں ٹکرا رہی ہیں ایک دوسرے سے. پہلے عموماً جو ہے ایون انڈیا میں بھی یہ ہوتا ہے کہ کانگریس بی جے پی کا مقابلہ رہتا ہے, باقی جو علاقائی پارٹیاں ہوتی ہیں وہ حلیف بن جاتی ہیں کسی کی, لیکن ان کا مین سٹریم میں کوئی دخل نہیں ہوتا. اس طرح سے پاکستان میں ہمیشہ اینٹی بھٹو پرو بھٹو ووٹ کی جنگ رہی ہے 1970 سے اب تک, یہی صورتحال تھی سوائے 2008 کے الیکشنز میں جس میں پرو مشرف اور اینٹی مشرف ایک ووٹ بینک نیا آیا تھا, جس میں پیپلز پارٹی اور مسلم لیگ نون تقریباً اتحادی نظر آتے تھے. آج وہ صورتحال نہیں ہے, اب ایک تیسری طاقت ابھری ہے تحریک انصاف, جو اب تھری وے, جب بھی تھری وے مقابلہ ہوتا ہے, اب یہ کہنا بھی جو ہے میں سمجھتا ہوں کہ قبل از وقت ہے کہ پیپلز پارٹی بالکل ختم ہو گئی ہے, یہ بالکل غلط تاثر ہے. کیونکہ پاکستان کی واحد میں اس پارٹی کے جو روٹس ہیں اس کو میں سمجھتا ہوں, 40-50 سال اس کی ہسٹری ہے, 45 برس ان کا ایک یہ کریڈ ہے, ایک یہ پارٹی سے کم اس کا ایک واحد پارٹی ہے جس کا اپنا ایک فیتھ کے طور پر ایک بیسک ووٹ بینک موجود ہے, وہ 20% ہے, 21% ہے, 22% وہ ہے. وہ کبھی بھی اپنے دشمنوں کو یا اپنے مخالفوں کو ووٹ نہیں دے گا, ہو سکتا ہے کہ وہ باہر نہ نکلے, اور یہ 22-23 کی بات ہے, اس سے یہ بڑھ بھی سکتا ہے, اور یہ کسی وقت تو یہ کہ قبل از وقت ہے کہنے, یہ درست ہے کہ اس کو بہت دھچکا پہنچا ہے, لیکن وہ دھچکا جو ہے وہ اس لیے تھوڑا سا نیوٹرلائز ہوتا نظر آ رہا ہے کہ جو اینٹی بھٹو ووٹ تھا وہ تین حصوں میں ڈیوائڈ ہو گیا ہے. اب ایک طرف نون لیگ ہے, دوسری تحریک انصاف ہے جس کے ساتھ میری ایک طرح کی وابستگی ہے, لیکن میں ایک یہ تجزیہ جو ہے نا بحثیت ایک تجزیہ نگار کر رہا ہوں بالکل غیر جانبدارانہ, اور تیسرا جماعت اسلامی کا ووٹ ہے. اب جماعت اسلامی کا ووٹ بینک بہت چھوٹا ہے, 8-9-7% سے زیادہ, وہ بڑے شہر اس سے زیادہ کبھی انہوں نے ووٹ لیا نہیں, ان کی کئی سیٹیں آئیں بھی تو کسی زمانے سیٹ ایڈجسٹمنٹ کے ساتھ. تو انہوں نے جب وہ اسلامی جمہوری اتحاد کا حصہ بنے, آئی جے آئی جو مشہور و معروف ہے, تو یہ ان کا ووٹ بینک بہت مؤثر ثابت ہوا تھا نواز شریف کی طاقت کو بلڈ کرنے کے لیے. اور لیکن وہی پھر 1993 میں جب انہوں نے انڈیپینڈنٹ الیکشن لڑا تو یہی اسپوائلر بن گیا, نواز شریف کو ہروا دیا اور پاکستان پیپلز پارٹی کو جتوا دیا. آپ کو یاد ہوگا جب قائد صاحب نے ایک, اب یہ صورتحال یہ ہے کہ اب یہ بالکل ٹوٹلی الگ آ رہے ہیں, اب اس کے کیا اثرات ہوں گے ووٹ کی صورتحال کی, خود تو کبھی میرا خیال ہے کہ کبھی بھی یہ جیت نہیں سکتے. اگر میری خواہش ضرور ہے کہ میں چونکہ اسلامسٹ ہوں بیسیکلی, کہ بھائی جو بھی اسلام کا نام لیتا ہے ان کو ووٹ پڑھنا چاہیے, تاکہ ویسٹ کا جو پروپیگنڈا ہے کہ پاکستان جو ہے نا اس کے عوام سیکولر ہیں, کہ اس وقت سیکولر فورسز کی ایک طرح سے حکومت قائم رہی ہے 5 برس تک, ہم اس جو انامرلی کو ہے جو پاکستان کے نام میں اسلامی جمہوریہ ہے اس کو ختم ہوتے دیکھنا چاہتے ہیں. لیکن اب اس کے کیا ہوں گے, امریکہ کیا رد عمل ہوگا, کیا امریکہ اپنی سیکولر فورسز کی شکست, اے این پی دیکھ لیجئے وہ اس پوزیشن میں نہیں ہے, اگرچہ انہیں دہشت گردی کا سامنا ہے لیکن ان کے خلاف غصہ جو ہے دہشت گرد دو سے زیادہ, طالبان تو کا تو ہر ایک ٹارگیٹ ہے, ہماری فوج بھی طالبان کی ٹارگیٹ ہے, وادی تیرہ میں اتنی خوفناک جنگ رہی ہے پچھلے دنوں, لیکن اصل میں ان کا غصہ یہ ہے کہ एएनपी के बारे में एक तासर कायम है कि ये इन्होंने बकायदा अमेरिका के साथ अलायंस की। असफंदियार वली 2008 में फरवरी में वहाँ गए, और फिर जरदारी साहब का तो के बारे में तो मशहूर यही था कि वो अमेरिकन आशीर्वाद के साथ, तो ये और एमकेएम के बारे में ये जो तीन पार्टियाँ जो तालिबान के निशाने पर हैं नज़र, मतलब कहा जा रहा है ये तीनों सेकुलर पार्टी बेसिकली पूरे अमेरिकन रहा है, इनको जो कि हिसाब अब कौम को देना है अपनी अमेरिका नवाजी का देना है। अच्छा, वो अब देखिए इलेक्शंस में उसका उन्हें एक एडवांटेज ये मिला है कि जो नॉन सेकुलर पार्टी थी वो उनका वोट बैंक तकसीम नज़र आता है इस वक्त। तो बुनियादी तौर पर ये इलेक्शन जो है एक तो थ्री वे होगा, इसके बारे में कोई पेशगोई करना जो है वो बहुत मुश्किल काम है। नवाज शरीफ साहब समझते हैं कि अगर मैं हुकूमत बना लूँगा तो ये उनकी बिल्कुल, मैं समझता हूँ, खुशफहमी है, क्योंकि पंजाब के अलावा पंजाब में वो सीटें लेंगे लेकिन मुकाबले में तहरीक इंसाफ वो भी सीटें लेगी, और पीपल्स पार्टी रूरल एरियाज में कहीं ना कहीं वो भी सीटें निकालेंगी। तो फिर फाइनल जो सामने फिगर्स आएंगी उसके बारे में कबल आप, सिंध में ये बात यकीनी नज़र आती है मुझे कि जो सेकुलर फोर्सेज जिनकी तरफ मैंने इशारा किया था एमक्यूएम, वो अपनी सीटें ज़रूर लेंगे। पीपल्स पार्टी हो सकता है कुछ लूज़ करे ग्राउंड, और पीर पगाड़ो ने जो एक ऑर्गेनाइज्ड मुहिम चलाई है, और ये पहला मौका है कि पगाड़ो जो है ना, पहले पिछले मरहूम पगाड़ो जो थे वो सियासत में अमली हिस्सा नहीं लेते थे, वो सिर्फ आशीर्वाद दिया करते थे, जो मैं हिंदी लफ्ज का सहारा लूँगा, लेकिन मौजूदा पीर पगाड़ो ने बाकायदा एक अलायंस खड़ी की है पाकिस्तान पीपल्स पार्टी के खिलाफ। तो वो अलायंस जो है हो सकता है दो तीन सीटें उनकी छीन ले पाकिस्तान पीपल्स पार्टी, ये पॉसिबल, लेकिन उससे कोई बड़ा फ़र्क नहीं पड़ेगा। ये एक बात तय है कि सबसे सेकंड बड़ा सूबा जो है ना सिंध, वहाँ हुकूमत जो है वो पाकिस्तान पीपल्स पार्टी और एमक्यूएम का ही मुझे इतिहाद नज़र आ रहा है। तो इसलिए और मियां नवाज शरीफ साहब को इनफरादी तौर पर वहाँ वो ठीक है, वो अलायंस की है पीर पगाड़ो, लेकिन पीर पगाड़ो इनको अपनी सीटें क्यों कैसे देंगे? वो या तो होता ना कि एक झंडे तले और एक इंतखाबी निशान पर लड़ते तो फिर तो पॉसिबल था, लेकिन अब वो ऐसी सूरत है, इन्होंने बलूचिस्तान में भी जाके इत्तेहाद की बातें की हैं, तो वो भी अपने सिंबल पर लड़ेंगे, बीएनपी भी अपने पर लड़ेगी, तो ये इत्तेहाद बेईमानी चीज़ है, ये सीट एडजस्टमेंट बिल्कुल ही बेईमानी चीज़ है, इसका कोई फ़ायदा नहीं होता। अगर सीट एडजस्टमेंट का कोई फ़ायदा हो सकता था तो के पी के में हो सकता था, जहाँ अगर तहरीक इंसाफ और जमात इस्लामी के दरमियान सीट एडजस्टमेंट हो जाती तो उसका फ़ायदा तहरीक इंसाफ को पहुँच सकता था, वो नहीं हुई। पंजाब में भी यही सूरत हाल है कि नून लीग के साथ जमात इस्लामी की हो जाती या तहरीक इंसाफ के साथ ही, तो ये बहुत बड़ा झटका होता पाकिस्तान पीपल्स पार्टी को, लेकिन वो भी नहीं हुआ। तो अब ये सीट एडजस्टमेंट का कोई अगर हो सकता है इलेक्शन के रिजल्ट पर कोई असरात पड़ सकते हैं तो वो सिर्फ पंजाब में और के पी पे हैं, बलूचिस्तान में नहीं पड़ेंगे। बलूचिस्तान के जो नतज आएंगे अगर कौम परस्त जमातों ने हिस्सा लिया, जो मुझे अब नज़र आ रहा है कि वो लोग अगरचे जो मिलिटेंट फोर्सेस हैं, जो इंसर्जेंट्स हैं, जिनको अफगानिस्तान में जिनके रूट्स हैं, वो इसको सबोताज करने की पूरी कोशिश करेंगे, लेकिन अगर अख्तर मैंगल और दूसरी कौम परस्त ताकतें जो मेन स्ट्रीम में आना नज़र आ रहा है तो आगे, तो वो कुछ सीटें लेंगे अब। अच्छा, लेकिन उनके असरात फाइनल हुकूमत के स्ट्रक्चर पे क्या पड़ेंगे ये कबल होता, पिछली हुकूमत तो इस तरह से बनी थी कि 60-62 मेंबर थे तो सारे वजीर बना दिए गए थे। अब ये एक मजाक था, एक जोक था, जो पाकिस्तान की पूरे यानी मुंह पे एक तमाचा था कि एक असेंबली है जिसमें 62 आदमी और 62 के 62 में 61 जो वजीर हैं। तो अब ऐसी हुकूमत तो कोई भी नहीं चाहता कि वहाँ बलूचिस्तान बने, तो इस वक्त ये स्ट्रक्चर भी, इसमें नून लीग का कोई रोल नहीं होगा
जी।
और नून लीग का खैबर पख्तूनख्वा में भी रोल जो है ना वो लिमिटेड, हज़ारा बेल्ट में वो कुछ सीटें निकालेंगे यानी पॉसिबली येस ऑफकोर्स, लेकिन उसके अलावा असल मुकाबला वहाँ तहरीक इंसाफ और जमीयत उलमाए इस्लाम के दरमियान ही है। मतलब ये कि इनकी सीटें हैं, अब वो क्या एक दूसरे का वोट काटते हैं? एएनपी जो है ना पेशावर शहर में उन्हें अपनी बका की जंग लड़नी है और तो बाकी छोड़ दें। तो मैं नून लीग को सिर्फ पंजाब में अपनी, अगर पंजाब में नंबर वन पार्टी के तौर पे भी उठ के आते हैं रिजल्ट्स में तो वो उसकी बुनियाद पे हुकूमत बनाते नहीं देख रहा। और मैं तहरीक इंसाफ को भी, वो जो सुनामी की बात होती है ठीक है इलेक्टोरल इलेक्शंस में सब यही कहते हैं हम जीत के आएंगे और हुकूमत बनाएंगे, लेकिन वो मुझे नज़र नहीं आ रहा ग्राउंड सिचुएशन पर, वो नज़र नहीं आ रहा। यही बात पाकिस्तान पीपल्स पार्टी की है, वो उन्होंने बड़ी मुश्किल से हुकूमत बनाई थी और उन्होंने इतने सारी पार्टियों को मिलाकर एक इत्तेहाद कायम किया था, वो सूरत हाल अब उनकी कमज़ोर पड़ेगी, क्योंकि नई ताकत मैंने बताया जैसे कि तरीके इंसाफ उठी है और वो डेफिनेटली सीट्स लेगी। ये कहना बिल्कुल गलत है कि वो कुछ लोग जो वो समझते हैं जो ये दोनों पार्टियों में कि 10 या 15 या 20 ऐसी सूरत हाल नहीं है, उन्हें काफ़ी सीटें मिलेंगी।
बहुत बहुत
शुक्रिया। लेकिन उन काफ़ी से मुराद जो है वो डिसाइसिव रोल भी प्ले कर सकते हैं असेंबली में। और ये भी हो सकता है कि वाकईतन वो जो 3 करोड़ वोटर नया आ रहा है जो ज़िंदगी में पहली दफ़ा वोट दे रहा है, वो हकीकतन जो है 2013 के इलेक्शंस पर बहुत फैसलाकुन अंदाज में असरअंदाज हो जाए, ये भी इम्कान रूल आउट नहीं किया है। 1970 की तारीख हो सकता है कि दोहराई जाए, लेकिन मुझे इस वक्त की रियलिटीज़ में ये सूरत हाल नज़र नहीं आ रही।
जी बहुत बहुत शुक्रिया जनाब। और नाज़रीन चलते हैं लंदन स्टूडियो, जहाँ बर सग़ीर के मुमताज़ दानिश्वर डॉक्टर मखसूस सिद्दीकी साहब मौजूद हैं। सिद्दीकी साहब अस्सलाम वालेकुम।
जी वालेकुम सलाम।
सिद्दीकी साहब, पाकिस्तान के जो इंतखाबात जो मई में होने वाले हैं उनके हवाले से इस वक्त जो दिलचस्प सूरत हाल है वो ये है कि पीपल्स पार्टी के दोनों वज़ीर आज़म नाअहल हो चुके हैं। गिलानी साहब पहले ही नाअहल करार दिए जा चुके थे, राजा परवेज अशरफ साहब भी जो हैं वो अलग हो चुके हैं, साबिक सदर परवेज मुशर्रफ भी नाअहल करार दिए जा चुके हैं। मेरा सवाल, राजा परवेज अशरफ की नाअहली से पीपल्स पार्टी पे कोई असर पड़ेगा?
मैं तो ये कहना चाह रहा था कि ना राजा परवेज अशरफ साहब की वजह से या उनके यूसुफ रजा गिलानी या उनके साहबजादे के इनके ना होने से हो सकता है कि पीपल्स पार्टी को दरअसल बजाय नुकसान के फ़ायदा हो, क्योंकि वो ये दिखा सकते हैं कि भाई जो लोग क्योंकि ये बहुत ज़्यादा पाकिस्तान में ये शख्सियात को बहुत सख्त नापसंद किया जाता है। मैं भी खुद वहाँ से वापस आया हूँ और मैंने देखा ये कि अब वो बच्चा ये कह रहा है कि इनके जो इन्होंने ऊंची जगहों पे मुसल्लत कर दिए थे लोग, जिन्होंने जिस तरह से मुल्क को नुकसान पहुंचाया है और अपना फ़ायदा किया है, और उससे उसके वजह से पार्टी के ऊपर बहुत बुरा असर पड़ा है। और जो कि पीपल्स पार्टी के बारे में जो अब कहा जा रहा है कि इसका सपोर्ट बहुत कम हो चुका है, उसकी सबसे बड़ी वजह यही है कि ये लोग जो ऊपर जो लोग बैठे हुए थे उन्होंने जिस तरह से अपने नाअहली से और जो बाहर जो करप्शन जो पाकिस्तान में चल रहा है उसको तो सबको इल्म है कि जितने जो पूरा इंफ्रास्ट्रक्चर है पाकिस्तान का वो ख़त्म हो चुका है, ना वहाँ पे बिजली है, ना वहाँ पे पानी है, ना वहाँ गैस है। पाकिस्तान इंटरनेशनल एयरलाइंस तकरीबन ख़त्म हो गई है, पाकिस्तान रेलवे से बिल्कुल रुक गई है। तो ये सब पिछले 5 साल में ये शक्ल हुई है। तो वो कहते हैं कि ये भी कहेंगे कि भाई इन लोगों को जो नाकस लोग थे इनको अलग कर दिया गया, ये दोबारा से नहीं आएंगे, क्योंकि अगर ये लोग आते तो जाहिर है कि फिर वो उन्हीं अपने वजीर आजम या ऊंची जगहों का मुतालबा करते। तो एक तरह से हो सकता है कि पीपल्स पार्टी को इन लोगों के ना होने से फ़ायदा हो, लेकिन जो जहन में रखने वाली बात है वो ये है कि जब तक पंजाब में पीपल्स पार्टी का सपोर्ट रहेगा उस वक्त तक आप ये समझ लें कि जैसा कि अभी गुलाम अकबर साहब ने बहुत तफसील से इसके बारे में बताया कि जब वहाँ के ऊपर पाकिस्तान मुस्लिम लीग नवाज और जो पीटीआई पाकिस्तान तहरीक इंसाफ के जो में आपस में ये खदशा ये है कि वोट कट जाएं और जो पार्टी इससे जो फ़ायदा उठा सकती है वो पीपल्स पार्टी भी होगी, फिर से ये सोचने वाली बात ज़रूरी है। क्योंकि अब जो खुलेआम जो बात हो रही है पाकिस्तान में तो ये हो रही है कि नवाज शरीफ साहब जो हैं वो अगले वज़ीर आज़म होंगे, उनकी पार्टी जो इतने इनके पास सीटें होंगी कि अगर आउटराइट गवर्नमेंट ये बनाए तो छोटी मोटी कोलेशन करके वो बना लेंगे। इसमें कोई शक नहीं है कि देखिए पिछले 5 साल में चाहे जाहिर ये होता होगा कि पाकिस्तान मुस्लिम लीग नवाज और पाकिस्तान पीपल्स पार्टी आपस में एक दूसरे से इख्तलाफ था, लेकिन अब यकीन मानिए कि दोनों बिल्कुल एक दूसरे से मिलकर काम कर रहे थे। और इसमें कोई मुझे कोई शुबा नहीं होगा कि आंधा इलेक्शन के बाद अगर उनके पास वो सीटों की कमी हुई नवाज शरीफ साहब के पास तो वो पीपल्स पार्टी से मतलब दे के उनके साथ कोलिशन की हुकूमत बना लें। और क्योंकि इनकी हर तरह से कोशिश ये होगी कि पाकिस्तान तहरीक इंसाफ को کسی ایسی پوزیشن میں لانے سے روکا جائے کہ جس سے وہ حکومت کے یا تو حکومت خود بنا لیں یا ان کے اوپر اتنا اثر انداز ہو سکیں کہ جو ان کے جو ابھی تک جو کارنامے ہیں ان کو کسی صورت سے روکا جائے. جیسے کہ عمران خان کہتے ہیں جو کہ صرف واحد ایک میں کہتا ہوں کہ وہاں پہ لیڈر ہیں جنہوں نے کھل کے یہ بات کہی ہے کہ جو سب سے بڑی مصیبت ہے پاکستان کے ساتھ ہے وہ نمبر وہ کرپشن ہے, دوسری بات جو امریکہ نے جس طرح سے ایک طرح سے انڈائریکٹلی کنٹرول کیا ہوا پاکستان پہ, وہ ان دونوں کو کا حل نکالنے کے لیے کی بات ہوتی ہے. آپ نے یہ دیکھا ہوگا کہ کسی بھی اتنی ساری پارٹیز کا نام لیے گئے ہیں ابھی کسی نے آج تک نہ امریکہ کے جو کارنامے ہو رہے ہیں اس کے بارے میں یا جو کرپشن ہو رہا ہے. کرپشن کی انتہا تو اب یہ ہو گئی ہے کہ یہ پرویز راجہ صاحب نے جانے کے بعد اربوں روپیہ اور اپنے جو پرامیسر فنڈ سے اپنے لوگوں کو اپنے خاص خاص لوگوں کو دے دیا ان پروجیکٹس کے لیے کہ جن پروجیکٹس کا ابھی تو پتہ بھی نہیں ہے. تو مطلب یہ ساری چیزیں اب تو نوبت یہ آ گئی ہے کہ آپ کسی سے بھی یہ بات کیجئے, لوگ اتنا پریشان ہو گئے ہیں, وہ کہتے ہیں کہ تبدیلی کی شدید ضرورت ہے پاکستان میں, اور جب تک کہ پاکستان میں صحیح طرح کی تبدیلی نہیں آئے گی یہ جو سخت مصیبتوں سے جو ملک گزر رہا اس میں کوئی کمی نہیں ہوگی بلکہ بد سے بد حالات ہوتے ہو جائیں گے. ہر دفعہ ہم یہ سوچتے ہیں کہ بھئی اب پاکستان کے حالات اس سے زیادہ خراب نہیں ہو سکتے, 6 ماہ کے بعد آپ دیکھیں تو اور زیادہ خراب ہو جائیں گے کہ بھئی اب بجلی کا ہے جیسے میں نے بتایا, پانی کا ہے مسئلہ وہاں کے اوپر, گیس کا مسئلہ ہے اتنا بڑا, اور اس کے ساتھ ساتھ جو میں نے آپ کو پی آئی اے کا اور پاکستان ریولرز کا بتایا, یعنی یہ تو یہ چیز ایسی ہیں جو کہ جس میں کوئی وجہ نہیں تھی کہ اس نوبت پہ پہنچ سکیں. اس کی کیا وجہ ہے؟ کوئی پیسے کی کمی نہیں ہے؟ جب 7 ارب روپیہ 7 ارب روپیہ روزانہ ملک سے لوٹا جا رہا ہے, یہ اس نے یعنی یہ آفیشیل فگر ہے جس کو آپ ٹرانسلیٹ کیجئے تو 18 ٹو 20 بلین ڈالرز اے ایئر کی بات ہوتی ہے جس ملک سے لوٹا جا رہا ہو, اس ملک کا کیا حشر ہونا ہے؟ تو اب جو خاص طور پہ جو نوجوان طبقہ ہے پاکستان کا, اس کو یہ احساس ہو گیا کہ ایک واحد پارٹی ہے جو پاکستان تحریک انصاف کم سے کم جو کھل کے کرپشن کے بارے میں بات کرتی ہے, اور اس کم سے کم انہوں نے یہ کہا ہے کہ ہم کوشش کریں گے, اب 90 دن کی بات الگ ہے لیکن یہ کہ بہرحال کوشش ہوگی کہ ہم اس کرپشن کو میرے حساب سے ختم کرنا تو بڑا مشکل ہے لیکن اس کو کم کیا جائے. تو مجھے فکر اس بات کی ہے کہ اگر پاکستان تحریک انصاف کو پوری طرح سے سپورٹ نہیں ملا جس کا خدشہ ہے جی, تو اس کا فائدہ جو ہے وہ نواز مطلب یہ کہ پاکستان مسلم لیگ نواز اور پاکستان پیپلز پارٹی کو ہوگا, اور یہ کہ آئندہ حکومت جو ہے وہ جی اس میں یہی اسی رنگ میں ہم دیکھیں گے جو آج ہے, فرق یہ ہوگا کہ وزیر اعظم نواز شریف صاحب ہوں گے.
بہت بہت شکریہ. اور ناظرین, ٹیلی فون لائن کے ذریعے ہمارا رابطہ برقرار ہوا ہے بیلجیم میں مقیم پاکستان کے سابق سیاستداں اور ممتاز تجزیہ نگار محمد فیصل خان صاحب سے. خان صاحب, آداب عرض ہے. فیصل خان صاحب,
جی جناب
اب تک پاکستان میں آئندہ الیکشن کے حوالے سے انتخابی کمیشن نے اور الیکشن ٹریبیونلز نے جو فیصلے صادر کیے ہیں ان سے آپ کتنے مطمئن ہیں؟
بسم اللہ الرحمن الرحیم. دیکھیں جی, پاکستان کے انتخابات نہ صرف پاکستان بلکہ پوری عالمی قوتوں کے لیے بھی اہمیت کے حامل ہوتے ہیں
جی,
کیونکہ پاکستان کی عموماً بڑی سیاسی پارٹیاں اور ان کے جو باثر رہنما جو ہیں وہ بلا شرکت عالمی طاقتوں کے ساتھ کہیں نہ کہیں ان کے مفادات کے ساتھ منسلک ہوتے ہیں, اور اب یہ معاملات جو ہیں روزے روشن کی طرح آیا ہے. میں گزشتہ سال کے آخر میں بارہا کہہ چکا ہوں کہ مجھے 11 مئی میں الیکشن ہوتے ہوئے نظر نہیں آ رہے
جی.
اس وقت تو کچھ لوگوں نے کہا تھا کہ یہ بات غلط ہے, لیکن اب کچھ لوگ یہ کہہ رہے ہیں کہ ہاں الیکشن شاید آگے چلے جائیں. اس کی وجہ یہ ہے کہ مجھے ابھی بھی الیکشن جو ہے مشکل نظر آ رہے ہیں, کیونکہ پاکستان کی جو اندرونی اور بیرونی صورتحال ہے وہ انتہائی گمبھیر ہے. اس صورتحال میں اگر الیکشن ہوئے تو انتہائی پرتشدد ہوں گے. اچھا, دوسرا اس کی ایک وجہ یہ ہے کہ میں یہ دو آپ دیکھیں کہ جو معاملات اب چل رہے ہیں اور جو جس طرح اگر مثال طور پہ الیکشن آپ کر بھی جاتے ہیں جیسے تیسے کر کے, تو وہ جو پارلیمنٹ بنے گی وہ ایک ہنگ پارلیمنٹ بن رہی ہے. तो ये जो तमाम आलमी कुवतें हैं, वो जो ममालिक जो पाकिस्तान में किरदार अदा करते हैं, वो देख रहे हैं कि हंग पार्लियामेंट से उनके मामला जो है किसी तरीके से आगे नहीं चलेंगे, तो लिहाजा वो मेरी तलाक के मुताबिक वो भी इंतखाबात को मुलतवी कराने की दरपरदा कोशिश कर रहे हैं। और पाकिस्तान में आलमी कुवतें जो इंतखाबात पर असर अंदाज हो रही हैं या उन्हें मुलतवी कराने की कोशिश कर रही हैं, उसके हवाले से एक सबसे बड़ी एक साजिश ये भी है कि मैं आपको बताता चलूँ कि अभी जो पाकिस्तान के अंदर जो आलमी कुवतें जिनका जो भी मामला था, जिन्होंने अभी सियासी रहनुमाओं से मुलाकात की है, नवाज शरीफ से भी मुलाकात की है, मेरी इतलात के मुताबिक पीपुल्स पार्टी के लोगों से भी मुलाकात की है, लेकिन इमरान खान ने मिलने से इनकार कर दिया। तो वो उस पर तमाम एक मुरतब रिपोर्ट थी जिसमें तकरीबन पांच दस्तावेजात भी थी। वो एक पूरी रिपोर्ट बाकायदा मुरतब करके जो आपके चीफ इलेक्शन कमीशन है फखरुद्दीन इब्राहिम साहब, उन्होंने एक रिपोर्ट पूरी बनाई थी, उन्होंने सुप्रीम कोर्ट में पेश करनी थी, वो लैपटॉप में थी, वो लैपटॉप भी जनाब गायब हो गया। तो ये तमाम सूरत हाल जो इस वक्त चल रही है पाकिस्तान के अंदर, इससे ये बात मुझे अभी भी मशकूक होती है कि इंतखाबात हो जाए। लेकिन देखिए उसकी एक वजह दूसरी ये भी है कि जो पीपल्स पार्टी है इस वक्त वो खुद कोशिश ये कर रही है कि किसी तरह इंतखाबात जो है मुलतवी हो जाए, क्योंकि पीपल्स पार्टी जो है अंदरून सिंह बहुत जबरदस्त फूट फूट का शिकार है। और इस वक्त जो कोशिश है मुस्लिम लीग नून की, मुस्लिम लीग नून भी चाहती है कि किसी तरह इलेक्शन हो जाए, क्योंकि अगर वो इलेक्शन के अल्तवा के अंदर जाते हैं तो फिर उनको पता है कि गाड़ी इनके हाथ से निकल जाएगी। क्योंकि ये मामला कुछ ऐसे हैं, मुझे लगता है कि शायद ये इलेक्शन आगे चले जाए, कम से कम एक साल के लिए आगे जाएगा, लेकिन अगर नहीं जाता तो फिर ये अगर इलेक्शन होते हैं तो ये मैं समझता हूँ कि इमरान खान बहरहाल जो है ये जो खानदानी पार्टियां मुस्लिम लीग नवाज और मुस्लिम लीग जो अपना जो पीपुल्स पार्टी है भुट्टो साहब की, जो मुझे लग रहा है कि ये टफ टाइम जरूर देगी इनको। तो ये सूरत हाल है, अगर देखें क्या बनता है, लेकिन मेरे ख्याल से भी मुझे 11 मई को इंतखाबात होते नजर नहीं आ रहे मेरी इत्तला के मुताबिक।
जी जनाब लाइन पर रहिएगा। गुलाम अकबर साहब जी, 11 मई के इलेक्शन के हवाले से अभी फैसल खान साहब की गुफ्तगू आपने मुलाहिजा फरमाई, बाज दीगर तजिया निगारों ने भी खदशात जाहिर किए हैं और ये इम्कान दिया है कि मुमकिन है कि इंतखाबात मुलतवी हो जाएं, इस बारे में आप क्या कहेंगे?
देखिए मैं भी ये बात कह चुका हूँ कि इस बात का कभी इम्कान मौजूद है। देखें ये जिस मैं इसे फास्ट फॉरवर्ड इलेक्शन कह रहा था शुरू से ही, मेरी जाती राय थी, मैंने इसका नाम रखा था, इतने कम वक्त देना ये पाकिस्तान पीपल्स पार्टी की स्ट्रेटजी थी कि वो समझते हैं कि बहुत इतना यानी स्क्वीज कर दिया जाए टाइम को कि उसमें कोई पार्टी जो है ना इलेक्शन कैंपेन है उस पर जो निगरान हुकूमतें आएँ वो अपनी मर्ज़ी की हों और वो इलेक्टोरल रिजल्ट्स जो है ना अपनी मर्ज़ी के हासिल किए। ये जाहिर है एक जो इनकम्बेंट पार्टी होती है जो हुकूमत करती चली आ रही, जिसकी बड़ी शदीद ख्वाहिश है कि वो अपने पावर को एक्सटेंड करे, तो उसकी तो है। लेकिन देखिए पाकिस्तान में अब ऐसी फोर्सेज, मेरे भाई ने ये बहुत सही बात कही है कि इस वक्त ये तो उन्होंने लफ्ज हंग पार्लियामेंट इस्तेमाल किया है, ये बिल्कुल तय है कि अगर वो 4 करोड़ यूथ, 3 करोड़ तो उसमें ऐसे यूथ है जिसने पहले वोट ही नहीं दिया, लेकिन आप टोटली अगर 4 करोड़ यूथ फुल वोटर्स जो है ना 8 करोड़ 60 लाख में से वो अगर फाल हो जाता है और वो वोट डालने के लिए बड़ी तादाद में निकलता है, जिसको हम पहले किसी ज़माने में साइलेंट मेजॉरिटी कहा करते थे कि वो उठती नहीं है, वो इलेक्शन के में हिस्सा ही नहीं लेती, अगर वो आ जाता है तो डेफिनेटली जो है वो बड़ा स्टेटस को फोर्सेस से जो इन्होंने यही जो ख़ानदानी जमाते हैं, ये प्राइवेट लिमिटेड कंपनी जो हैं, जो मियां नवाज शरीफ के लिए मुस्लिम लीग नून एक कंपनी है, वो उसके एक जिस तरह से दूसरे उसके शुगर मिले हैं, सर एक पार्टी है, इस यही सूरत हाल जो है ना पाकिस्तान पीपल्स पार्टी की बन चुकी है। ये जमातें नहीं हैं, एक नई जमात जो उभरी, जमात इस्लामी एक जमात है, इससे कोई इनकार नहीं करेगा, तरीके इंसाफ एक जमात के तौर पर उभरी है और उसने साबित किया, अपने आप को नुकसान पहुँचाया है कि जब इलेक्शन का साल था और उन्होंने अपने अंदर इलेक्शन कराया जिसमें झगड़े भी हुए, लेकिन एक डेमोक्रेटिक प्रोसेस शुरू किया और अपना ये वादा ही पूरा किया कि वो जो अभी उन्होंने टिकटें दी हैं उसमें से बहुत बड़ी अक्सरियत ऐसे लोगों की है जो कभी पहले सियासत में नहीं आए, और उसमें यूथ का जो है 35% इनग्रीडिट है, ये एक बहुत बड़ी चेंज है। लेकिन ये हंग पार्लियामेंट नहीं होगी, ये डिसफंक्शनल पार्लियामेंट होगी। अगर बिल्कुल इस तरह से हुआ कि वोट जो है तकसीम हो गया तो मुस्लिम लीग नून का ये ख्वाब धरा रह गया कि वो स्वीप करने की वो पोजीशन में बिल्कुल नहीं है, वो अगर उसके बारे में ठीक ग्रैंड ट्रंक ड्यूटी रोड की पार्टी कहा जाता था वो है भी, वहाँ अगर फैसलाबाद, लाहौर, सियालकोट, गुजरांवाला, यहाँ से वो यानी अगर वो बिल्कुल उस तरह की कामयाबी हासिल कर जैसी उसकी ख्वाहिश है और वहाँ से पीएस पार्टी भी बिल्कुल राउट हो जाए या तहरीक इंसाफ भी कोई बड़ी दरार ना डाल सके, इसके बावजूद वो इस पोजीशन में नहीं है। जनूबी पंजाब में उन्हें जो है ना उनकी पोजीशन बड़ी कमज़ोर है और भी बहुत सारे इलाके हैं जहाँ वो इस पोजीशन में नहीं होंगे। कि मैं समझता हूँ कि ये 2008 का जो था आपको आया था वो पीक था मुस्लिम लीग नून का, और उस पीक को उन्होंने सिर्फ कि उन्होंने एक आर्टिफिशियल जो है दो तीन काम किए हैं जिससे उन्होंने एक परफॉर्मेंस का दर्जा, उन्होंने बंदूकों का रुख जो है थ्रू आउट कौम का करप्शन के हवाले से मरकज़ की तरफ रहा, और ये बदकिस्मती पाकिस्तान पीपल्स पार्टी की उसे तारीख के दो सबसे ज़्यादा करप्ट प्राइम मिनिस्टर्स उसने पाकिस्तान पर मुसलत किए, जिन्होंने इस मुल्क को जितने बड़े पैमाने पर, वो एक तो नाइल थे, करप्शन भी इतना बड़ा जो है ना शायद मुल्क के लिए तबाहकुन न होती जितनी बड़ी नाहली, नाहली से बड़ी लानत कोई भी नहीं, कोई भी मुल्क जो है तबाही बर्बादी एक किनारे पर लाया जा सकता है। तो ये डिसफंक्शनल पार्लियामेंट बनेगी। तो अगर ये 11 मई को हो भी जाते हैं इंतखाबात, तो मैं फिर कहूँगा कि इसके बाद एक और इंतखाबी अमल ज़रूर शुरू होगा, क्योंकि इसके नतीजे में कोई फ़ाल हुकूमत या फंक्शनल हुकूमत नहीं बनेगी।
जी बहुत बहुत शुक्रिया सिद्दीकी साहब। जनाब बैरूनी मुदाखलत के हवाले से कुछ खदशात जाहिर किए जा रहे हैं। बाज़ रिपोर्टें ऐसी मिली हैं कि बरतानिया और अमेरिका ने खुफिया तौर पर पाकिस्तान के इलेक्शन पर मुतासिर होने की कोशिशें शुरू कर दी हैं, उनको इलेक्शन को मुतासिर करने की, और इस सिलसिले में कुछ सियासतदानों से मुलाकातों का सिलसिला भी। इस तरह की रिपोर्टों की क्या हकीकत है?
इसमें मैं समझता हूँ कि काफ़ी हकीकत है, इसलिए कि ये तो इनकी मुदाखलत हमेशा से रही है, बल्कि 2008 के भी इंतखाबात में भी इनकी मुदाखलत थी, और उसका हमको ये मालूम है कि जो बेनज़ीर भुट्टो के कत्ल के बाद जो सिंपथी वोट था, और उसके बाद भी फिर इनका जो जरदारी साहब का इलेक्शन बतौर सदर, इसमें सब पूरी तौर पे सबसे ज़्यादा अमेरिका की, फिर उसके साथ बरतानिया की मुदाखलत थी। अभी भी वो यही चाहते हैं कि उनकी मर्जी, जो भी काम हो उनकी मर्ज़ी से हो, और लेकिन जो सबसे बड़ी चीज़ वो ये है, वो ये कि अब हमको ज़रा सा मुल्क से बाहर निकल कर देखना होगा, वो ये कि जो अफ़गानिस्तान में जो अमेरिका की और नेटो की फ़ौजों की जो शदीद शिकस्त हुई है, और उसके बाद भी वो वहाँ के ऊपर वहाँ पे अफ़गानिस्तान में बैठ के पाकिस्तान को इन्फ्लुएंस करना चाहते हैं, क्योंकि असल अंदाज तो पाकिस्तान के ऊपर होने की कोशिश है। इसलिए कि ज़ाहिर है कि वो जो मैं पहले भी इन प्रोग्राम में अर्ज़ कर चुका हूँ कि जो हमारे जो पाकिस्तान के जो न्यूक्लियर हथियार हैं उन पर उनकी नज़र है, तो वो ये चाहते हैं कि जो भी कोई हुकूमत हो वो उसी कम बिल्कुल उसी तरह की पिट्ठू हो जो अभी तक रही हैं और जो उनके कहने पर चली हैं, जिस तरह से उन्होंने ज़बरदस्ती बेनज़ीर भुट्टो को वहाँ से वापस भेजा, ये तो सब चीज़ें बिल्कुल बाकायदा अखबार में आ चुकी हैं, तो इसमें कोई ऐसी चीज़ को मैं नई चीज़ नहीं बता रहा हूँ। और फिर उसके बेचारी का उसका फिर मुझे कत्ल हुआ, और जो मुझे हमको उसके वाक़ियात मालूम है। अब इनकी जो मुदाखलत है इससे वो ये क्या क्या सोच रहे हैं, देखिए एक चीज़ मैं आपको और बता दूँ कि अब ये जो मौजूदा हालात हैं पाकिस्तान में ज़्यादा दिन तक नहीं चल सकते, जिस तरह से इन सियासतदानों ने मुल्क को लूटा है, मुल्क को बर्बाद किया, मुल्क को बेचा है, मुल्क में अमेरिका को ला के और अपने लोगों का कत्ल कराया है और रोज़ाना ड्रोन अटैक कराएं, अब ये जो नौजवान तबका जिसका अभी आपने जिक्र सुना, अब ये उसको लेने को तैयार नहीं है। इनकी कितनी भी कोशिश हो कि गरीबों को बिल्कुल अपने रोटी के उसमें उलझाए रखें ताकि 50% जो मुल्क की आबादी है उसको उसके पास सोचने का वक्त ही नहीं हो कि हम सियासत की तरफ तवज्जो करें, लेकिन जो नौजवान तबका है उसको मालूम है। अगर आप वहाँ पर जाकर किसी से बात करें, आपको हैरत होगी कि मैंने हर लेवल के ऊपर वहाँ पर लोगों से बात की और आपको बताया वहाँ पर क्या कहते हैं अब हमको यहाँ पर खुमैनी की ज़रूरत है। मकसद क्या है? मकसद ये है कि पाकिस्तान जिस चीज़ के लिए बना था, जिस के पाकिस्तान इस्लाम के लिए बना था, वो कहते हैं वो इस्लाम आइन से तकरीबन निकाल दिया गया। ये अब 62-63 की बात नहीं करें, ये तो मजाक है बिल्कुल। जो बात सारी ये है कि जब तक के आइन में सही तरह का کہ اسلامی اس کو رنگ نہیں دیا جائے گا اور اسلامی طور پہ حکومت جو بھی آپ اس کو کہیے, آپ شریعہ لا کہیے, جو بھی کچھ کہیے جس طرح سے ہے, وہ لوگوں اس کو آپ دیکھیے گا کہ یا تو ایک طرح کا سافٹ ریولیوشن آئے گا کہ آرام سے حکومت بدل جائے, اور جو جس طرح سے میں کسی پارٹی کو سپورٹ نہیں کر رہا ہوں لیکن کوئی جو کوئی اگر کوئی لیڈر صحیح بات کر رہا ہے تو آپ اس کو سننا چاہیے, اس کے بعد آپ کو اس پہ نظر ڈالنا چاہیے. جو عمران خان کہہ رہے ہیں وہ اس میں, اور مجھے لگتا ہے جو جماعت اسلامی نے بہت دنوں سے کہنا شروع کیا اس میں زیادہ فرق نہیں ہے. وہ بھی یہی کہتے ہیں کہ بھئی جو جس مقصد کے لیے پاکستان بنا تھا وہ تو مقصد ہی ختم ہو گیا, یہ ہم یہ کہاں کے اوپر جو ہے سیکولر حکومت بیٹھے ہوئے ہیں اور امریکہ کی غلامی کر رہے ہیں اور مسد کے لوگ ہمارے یہاں گھسے ہوئے ہیں اور رو کے لوگ ہمارے یہاں گھسے ہوئے ہیں اور بلوچستان کو الگ کرنا چاہتے ہیں. مقصد میرا کہنے کا یہ کہ یہ یا تو یہ لوگ ابھی سافٹ ریولیوشن سے صحیح طرح کا لیڈر یہاں پہ لے آئیں جو کہ ملک کو سیاست کو اسلامی رنگ دے, نہیں تو میں سمجھتا ہوں ہارڈ ریولیوشن کا بہت خطرہ ہے, کیونکہ لوگوں نے کھلے عام یہ کہا کہ ہم کو اب ایسا چاہیے, ایسا لیڈر چاہیے جیسے آیت اللہ خمینی نے ایران میں جس طرح کی لیڈرشپ دی تھی. تو اب یہ ابھی نہ ہو, پانچ سال بعد نہ ہو, لیکن یہ میں سمجھتا ہوں یہ ہونا ضروری ہے. اور اگر جو لیڈران یہاں پہ موجود ہیں اور جو صحیح بات کر رہے ہیں, میں سمجھتا ہوں کہ ضروری ہے کہ میں امید کرتا ہوں, مجھے کہنا چاہیے کہ عوام ان کو موقع دے گی کہ تاکہ وہ ملک کی باغ دور سنبھالیں اور سب سے پہلے تو امریکہ کو یہاں سے نکالیں, اس پورے خطے سے نکالیں, کیونکہ سب سے بڑا مسئلہ جو پاکستان کے اوپر آیا ہے وہ صرف امریکہ کی یہاں پہ افغانستان کی موجودگی اور افغانستان سے جو پاکستان کا جو نقصان ہو رہا ہے اس کی وجہ سے اسے نکالیں گے. آدھے مسئلے مسائل تو ہمارے فوراً ہی ختم ہو جائیں گے. پھر یہ ہے کہ اور جو بڑے بڑے جو مسئلے ہمارے رہ گئے ہیں جن پہ غور نہیں کیا گیا, جو مسئلہ کشمیر ہے, یہ ان سب پہ غور کرنا ہوگا. اور پھر یہ کہ ظاہر ہے کہ ہم کس طرح سے کرپشن,
بہت بہت شکریہ.
اور جو ملکی جی
شکریہ صدیق صاحب. ہمارے پاس وقت کم رہ گیا ہے, ڈیڑھ منٹ کا وقت ہے, اور آخری خیالات ہم جاننا چاہتے ہیں فیصل خان صاحب کے. فیصل خان صاحب, امریکی مداخلت کی مخالفت کا فیکٹر کیا رول ادا کرے گا؟ ڈیڑھ منٹ کا وقت ہے ہمارے پاس. خان صاحب نہیں ہے جی. غلام اکبر صاحب کیا کہیں گے آپ اس بارے میں؟ ایک منٹ کا وقت ہے ہمارے پاس.
دیکھیں جی, میں سمجھتا ہوں کہ پاکستان کی ڈائنامکس اب بدل چکی ہے. ماضی میں یہ ایسا تھا کہ امریکہ کو مداخلت کرنے کی کھلی چھٹی رہی ہے, اور زرداری صاحب کی حکومت امریکی مداخلت کے نتیجے میں ہی قائم ہوئی تھی. لیکن اس وقت جو دو بڑے فیصلے زرداری صاحب نے اپنے آخری دور میں, آخری دنوں میں کیے, ایک امریکہ, ایک ایران کے ساتھ جو پائپ لائن کا معاہدے, اور دوسرا گوادر کو آفیشلی ایک طرح سے چین کے حوالے کرنے کے, مطلب یہ فیصلے یقینی طور پر امریکہ کی مرضی سے نہیں ہوئے, تو پھر کس کی مرضی سے ہوئے ہیں؟ تو یہ ایک سوال جو ہے نا وہ ضرور پوچھا جانا چاہیے. تو اس وقت جو ہماری اسٹیبلشمنٹ ہے وہ یقینی طور پہ امریکہ کی پٹھو نہیں ہے, یہ میں پورے وثوق کے ساتھ یہ بات کہہ سکتا ہوں. ہماری یہ اسٹیبلشمنٹ جو ہے نا وہ اسٹیبلشڈ نہیں ہے, منٹ نہیں ہے, جس نے 2001 میں ہاتھ اوپر اٹھا لیے تھے جیسے ہی ان پر جارج بش نے کہا کہ جو ہمارے ساتھ نہیں وہ ہمارے خلاف ہیں. تو یہ وہ اسٹیبلشمنٹ نہیں ہے. یہ لوگ جو ہے وہ بہرحال امریکہ کی ناراضگی یا غصہ مول لیے بغیر ایک نئی سمت میں پاکستان کو ڈالنے کی کوشش ہو رہی ہے, ورنہ زرداری صاحب کی حکومت کو کوئی خطرہ نہیں ہوتا.
بہت بہت شکریہ, اور اسی کے ساتھ ہم صدیقی صاحب کے بھی شکر گزار ہیں. اور ناظرین, آپ نے تینوں تجزیہ نگاروں کے خیالات ملاحظہ فرمائے. بہرحال پاکستان کی جو نوجوان نسل ہے وہ یقیناً, جیسا کہ صدیقی صاحب نے بھی کہا اور غلام اکبر صاحب نے بھی اور فیصل خان صاحب نے بھی, کہ تبدیلی چاہتی ہے, اور تبدیلی وہ چاہتی ہے جو امریکہ کی مداخلت کے خلاف ہو. وہ تبدیلی ایسی چاہتی ہے جو تبدیلی ملک سے کرپشن کو دور کر سکے اور سامراج کے اثرات سے ملک کو آزادی دلا سکے. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@thestartv.ir. اور اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.